नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत केही सातादेखि विजय मल्लको उपन्यास अनुराधाको वाचन सुन्दै आएका छौं। यसको छैठौं संस्करणबाट साझाले प्रकाशन गर्न थालेको हो। छैठौं प्रकाशन 2039 सालमा भएको थियो। दशौं संस्करण 2064 सालमा प्रकाशित भएको थियो। यो पुस्तकको दोस्रो श्रृंखलासम्म हामीले गएको साता सुनायौं। आज यसको तेस्रो श्रृंखला वाचन हुन्छ। विजय मल्लको उपन्यास अनुराधाको तेस्रो श्रृंखला अब पृष्ठ 37 वाचन शुरू हुन्छ। चुप लागेर एकछिन घोरिन् र भनिन्, वीरगन्जमा नै आज बसिदिएकी भए, न मलाई मूर्छा नै हुनुपर्थ्यो, न यहाँ नै आइपुग्दथे। हेर्नुहोस्, मलाई रेल चढ्दाखेरि नै मूर्छा हुन्छु कि भन्ने लागेको थियो। रातभर निद्रा नपरेर ब्रोमाइट खाएर सुतेकी थिएँ। सायद त्यसकै असर थियो कि मलाई बराबर यस्तै हुन्छ। तर आज अम्लेखगञ्जसम्म त आइपुगौँला भन्ने आशा थियो, तर पुगिनँ, बिचैमा फालिए। तपाईँले उठाएर यहाँ ल्याउनुभयो। तपाईँलाई रोगीहरूको माया लाग्दो रहेछ, किन रोगीलाई माया गर्नुहुन्छ? म रोगीलाई किन माया गर्छु? यो अनौठो प्रश्नको उत्तर दिन घोर्लिए म, तर अनायास नै मेरो मुखबाट निस्कियो, त्यसै बिना कुनै उद्देश्यले, खाली धर्म सम्झेर। त्यसो भए तपाईँ जोगी हुनुहुँदो रहेछ। म पनि त्यस्तो हुन चाहन्छु, तर हुन सक्दिनँ। मलाई मर्न पनि मन छ, तर तैपनि हेर्नुहोस्, यतिका औषधिको थुप्रो लिएर हिँडिरहेँ, बराबर मूर्छा परिहाल्छु कि क्यारे, यसबाट जोगी नै पर्यो। तपाईँलाई यी औषधिहरू देखेर आश्चर्य लागेन? मैले फिस्स हाँसेर उत्तर दिएँ, लाग्यो। अनि उनले आफै हाँसेर भनिन्, मलाई मर्न मन छ, तर सधैँ बाँच्ने साधनहरू बटुलेर हिँडिरहन्छु। आफ्नो आनन्द र सुखको खातिर आफू बाँच्न नसके पनि अर्कालाई दुःख दिन सताउन त बाँच्न सकिन्छ कि? बुझ्नु भएन तपाईँले मेरो यो कुरा। यसको तपाईँलाई अनुभव छैन होला, परोपकारी जोगीलाई के को अनुभव? अहो, मलाई त थकै लाग्यो, अझै कमजोरी रहेछ, बस्छु। बस्नुहोस् न तपाईँ पनि। खाटमा गएर तकियामा अढिसिएर बसिन्। म टेबल लिएरको मेजमा बसेँ। एकछिनसम्म आँखा चिम्लेर बसिसकेपछि उनले फेरि बोल्न सुरु गरिन्, म किन अहिले काठमाडौँ जान लागिरहेछु? मलाई अनौठो लागिरहेछ। म उनलाई छक्क परेर हेरिरहेँ। तिनले मतिर क्वारक्वार्ती हेरेर भनिन्, तपाईँ पनि यहाँ आउनुभएको 2 बढी भइसक्यो अरे। हरिदाई भन्थ्यो, दाजुहरूले जति बोलाए पनि तपाईँ काठमाडौँ फर्कनु भएको छैन, किन काठमाडौँ जानुहुन्न? केही कारण छ? हरिले उनीसँग काठमाडौँ जान नपाएको गुनासो गरिसकेको रहेछ। उसको स्वभावजन्य यो प्रकृति थियो। उसलाई आफ्नो घरको सम्झनाले सताएको वर्षौँ भइसक्यो, म बुझ्दथेँ। तर उसलाई फर्कन अनुमति दिए पनि ऊ जाँदैन भन्ने मलाई थाहा थियो। केटाकेटीदेखि त्यो मेरै घरमा उर्क्यो, बढ्यो र मलाई हेरचाह गर्यो। मेरो काठमाडौँमा पढाइ सिद्धिएर एमए पढ्न पटनामा जाँदा पनि ऊ मेरै साथ आएको थियो। तर एमए मेरो पूर्ण भएन, अथवा मैले पूर्ण गर्न सकिनँ। त्यसपछि यस जङ्गल किनारमा म आइहालेँ, त्यो पनि साथै आयो। मेरो विचित्र स्वभाव परिवर्तनको असर त्यसमा परेको म थाहा पाउँथेँ, तर त्यो केही बोल्दैनथ्यो। मेरो मनमा बिजला या दुःख होला भन्ने आशंकाले बोल्दा सधैँ सतर्क रहन्थ्यो र एक अभिभावकले झैँ मेरो खानपान स्वास्थ्य र तन्दुरुस्तीको ख्याल निरन्तर गरिरहन्थ्यो। गर्मीको मौसममा जब पृथ्वी नै जलेर भस्म हुन लागे चाहिँ आगोको मुस्लो जस्तो लू बग्दथ्यो र आकाश तातो कराई जस्तो जलिरहन्थ्यो र सूर्य आयातित आतताई झैँ पृथ्वीमा हमला गर्न लाग्दथ्यो। त्यसवक्त चिसो ओढार खोजेर पङ्खाले हम्कदै म आफूलाई चिस्याउन खोजिरहन्थे र पसिना लतपत्तिएको शरीरलाई रुमालले पुछेर लामो निश्वास फालिरहन्थे। त्यसवक्त हरि आफ्नो गर्मीले भतभत पोलेको जिउलाई बिर्सिएर मेरो दुःखदायी अवस्थालाई करुणापूर्ण नेत्रले टाढैबाट हेरिरहन्थ्यो र काठमाडौँ फर्काउँ भने झैँ उसको आँखा बोलिरहन्थ्यो तर मुखले त्यो शब्द उच्चारण गर्न सक्दैनथ्यो। तर म उसको मुख भाषालाई राम्ररी बुझ्न सक्दथेँ। म पनि काठमाडौँ जाउँ भनी भन्न सक्दिनथेँ। काठमाडौँ आफू जन्मेको थलो तर आफ्नो कोही नभए चाहिँ बिरानो मरुभूमि जस्तो लाग्दथ्यो। निस्सन्देह मेरो त्यो अत्युक्त विमुखता एक विकृत मानसिकताको लक्षण थियो। म आफैसँग असहाय थिएँ। फेरि सोधिन्, तपाईँले मेरो कुराको जवाफ दिनु भएन, काठमाडौँ नपर्नुको तपाईँको कुनै कारण छैन? म आफ्नै सोचाइमा तल्लिन हुँदै गइरहेको थिएँ। मैले अनुराधाको उपस्थितिलाई एक किसिमले बिर्सिसकेको थिएँ। उनको स्वर एक दूर जङ्गलबाट आए जस्तो मलाई भान भइरहेको थियो। म झस्किएँ। उनमा मेरो मानसिक रहस्य पत्ता लगाउने अभिरुचि देखेर म वाल लिएँ। मैले आँखा उठाएर उनीतिर एकछिन हेरिसकेर आत्मीयताको भाव दर्शाउँदै केही बोल्ने सुरसार मात्र कसेको थिएँ। उनको अनुहारको बायाँपट्टिको भाग, आँखा र गालाका पाटा बिस्तारै विनोदपूर्ण ढङ्गले हाँसेको देखेँ। त्यो मन्द मुस्कानले म एकदम अत्तालिएँ र मेरो भन्ने कुरा भाषामा परिवर्तित हुन सकेन। त्यो मुस्कान यस्तो थियो कि मेरो मनमा प्रचण्ड हलचल मचाइदिइहाल्यो। म हुरीको रूख चाहिँ हल्लन थालेँ तर बलपूर्वक आफ्नो मानसिक छटपटाहटलाई नियन्त्रित गर्दै आँखालाई भुइँतिर गाडेर झ्वाट्ट भने, त्यसै कुनै कारण छैन। अकस्मात त्यहाँबाट उठेर निस्कन चाहन्थेँ। अरू बेला भए हुत्तिएर निस्कि पनि सक्थेँ तर त्यस बेला उनलाई अपमान जस्तो लाग्ला भनेर या आफ्नो हिँडाइमा काबू पाउन नसकौँला जस्तो लागेर म त्यहाँ बसेको बसे भएँ। अनि मैले साहसपूर्वक लोभलाई सम्वरण गर्न नसकेर या उनको व्यक्तित्वबाट अप्रभावित हुन उनको अनुहारतिर फेरि हेरेँ तर अघिको आकर्षक मोहक मुस्कान त्यस अनुहारमा थिएन। उनी चिन्तामग्न थिइन्, सायद कुनै सम्झनामा डुब्दै गइरहेकी थिइन्। उनले अकस्मात मतिर हेरेर भनिन्, तर मेरो कारण छ बुझ्नुभयो, म काठमाडौँबाट यतातिर एक्लै आउनुको पनि कारण छ, अहिले यसरी एक्लै फर्कनुको पनि। म कुनै कारण बिना केही गर्न पनि सक्दिनँ, केही गर्दा पनि गर्दिनँ। खालि बौलाउँदा जब आफूलाई नै केही होस र चेत हुँदैन त्यस बेला मात्र मेरो केही कारण हुँदैन, या भन्नुहोस् त्यस बेला म केही थाहा पाउन सक्दिनँ, नत्र त्यसमा पनि कारण हुँदो होला। तपाईँमा र ममा यही फरक रहेछ। यो बोल्दा उनको स्वर बिस्तारै कठोर र तीव्र हुँदै गएको थियो। आँखा र अनुहारको भाव भङ्गीमा पनि क्रमशः रोषपूर्ण र प्रचण्डताले कस्सिँदै गइरहेको थियो। ओठ पनि काँपिरहेका थिए। मैले अघि मात्र उनको अनुहारमा देखेको त्यो मन्द मनमोहक मुस्कानको निशाना कहीँ पनि थिएन। सायद त्यो मेरो भ्रम मात्र थियो। एकछिनसम्म उनको आँखा तीव्र घृणा र तिरस्कारले चम्किरह्यो र ओठलाई दाँतले टोक्दै कसिएको स्वरमा फेरि भनिन्, बदला लिन मानिसहरू के गर्दैनन्, आफूलाई च्यातचुत पारेर टुक्रा टुक्रा गरी मार्नु परे पनि मानिस बदला लिई छाड्छ। म पनि एउटी त्यस्तै नै स्वास्नी मानिस हुँ। त्यही बदला लिने चाहले गर्दा मेरो यो दुर्गतिपूर्ण अवस्था भएको छ। तैपनि बदलाको चोट झन् ममा रित्या छैन। म आफै मरेर त्यसलाई रित्याउँछु भन्छु तर सक्दिनँ। शरीर हेर्नुहोस् कसरी ध्वस्त भइसकेको छ। दुब्लाएर मरणच्यासी भइसके। हातका यी औँलाहरू कसरी मसिना भइसके, सिन्का जस्ता। शरीरको हाडै सुकेको जस्तो मलाई लाग्छ। छालाहरू सब झोल्लिसके। अनुहारमा पनि चाउरी परिसकेको छ, बुढीहरूको जस्तो। तर अझ मेरो बदला लिने इच्छा यो सानो मुटुमा रित्तिएको छैन। अनि हाँस्ने चेष्टा गर्दै उनले भनिन्, तपाईँलाई मेरो यो कुरा अनौठो लाग्यो होला। मैले केही जवाफ दिइनँ। उनीहरूलाई हेरी मात्र रहेँ। अनि उनी उठिन् र कोठामा रल्लिएर झ्यालतिर गइन्। म उनलाई आँखाले पछ्याउँदै थिएँ। झ्यालबाट बाहिर केही बेर हेरिसकेर उनले मतिर फर्काउँदै भनिन्, तपाईँलाई यो सुनेर आश्चर्य लाग्ला कि कुनै बेला म अन्धी पनि भइसकेकी थिएँ। आँखाहरूले सबै देख्न छाडिसकेका थिए। हो, केही चिज पनि देख्दिन थिएँ। कुनै दृश्य, कुनै मनुष्य, कुनै वस्तु, केही पनि। यी आँखा यसरी टम्मिसकेका थिए कि एउटा जाली या बाक्लो पर्दाले छोपे चाहिँ मलाई भइसकेको थियो। अहिले म देख्दछु, हेर्नुहोस् कति रमाइला दृश्यहरू छन्, कति राम्रो संसार छ। अझ पहाड, खोला र जङ्गलहरू देख्दा यो मन नै रसाएर आउँछ, नाचु नाचु जस्तो लाग्छ। तर अफसोस, यसको आनन्द लिइरहने मेरो जीवन होइन, भनौँ मेरो अधिकार छैन। म भित्र एउटा भयानक राक्षसी बाँचिरहेकी छ, जो बदला लिन भोकले छटपटाएर आफूलाई नै टोकेर बसिरहेकी छ। म त्यही हुँ। मैले आँखा नदेखेकै भए पनि के हुन्थ्यो? कहिलेकाहीँ यस्तो लाग्छ, नदेखेकै भए के हुन्थ्यो र? सबैले एउटी अन्धी भन्थे, छामछुम गरेर हिँडिरहन्थे, या कसैले डोराएर मलाई लगिरहन्थे। मेरो सब व्यथा, सब इच्छा, सब बदला लिने भावना म भित्र सुकेर मरिसक्थे। म त्यसरी नै यस दुनियाँबाट मरेर खत्तम हुन्थे। होइन त भन्नुहोस्, झन् देख्न थाले, अर्काको सुखमय जीवनले ईर्ष्या जगाइदिइहाल्छ। केही बन्ने हुने अभिलाषाले फेरि ब्युजिहाल्छु, अनि त्यही फेरि बदला। भो, तपाईँलाई झर्को लाग्यो क्यारे, केही भन्दिनँ। अनि उनको अनुहारको बायाँपट्टिका भागमा आँखादेखि गालासम्म स्वत त्यही मुस्कान फुट्यो, त्यही भयानक आकर्षक मुस्कान जसले मेरो मनलाई आन्दोलित गरिदिइहाल्यो। यसपल्ट म सम्हालिन सकिनँ। जुरुक्क उठेर हडबडाएर अनायास नै भने, साँझको बेला छ, बाहिर गुमा। मैले त्यसै निरुद्देश्य भई बोलेको थिएँ। एकछिन चुप लागेर झ्याल बाहिर हेर्दै उनले बोलिन्, तपाईँ जानुहोस्। म अकमकिएर हिँडेँ, तर ढोकानेर पुग्दा नपुग्दै फेरि सुने, तपाईँ गइरहनुहोस्, म पनि आउँला। पहिलोचोटि अनुराधाको मनमोहक मुस्कानले मलाई स्पर्श गर्यो। म तडफडाएँ, तर मेरो त्यस प्राथमिक तडफडाहट र बेचैनीमा कुनै पनि मेरो व्यक्त चाहना थिएन। कुनै पनि तीव्र उत्पीडन र माग थिएन। उनको स्वभावजन्य अकृत्रिम त्यो मुस्कान कुनै पनि उद्देश्य र आशय लिएर अभिव्यक्त पनि भएको थिएन। उनका प्राकृतिक अकृत्रिम कोमल भावहरूबाट पैदा भएको त्यो मुस्कान जसले उनको मनको अविकृत माधुर्य र स्वच्छतालाई प्रकट गर्दथ्यो, मैले पछि चाल पाएँ। जतिसुकै मानसिक विकारले आक्रान्त भए पनि मनुष्यमा यस्ता स्थान पनि सुरक्षित रहन्छन् जसबाट तिनको अन्जानैमा उदात्त भावनाहरू पोखिन थाल्दछन्। जतिसुकै क्रूर र निष्ठुर बनाउँदाहरूमा पनि कुनै न कुनै प्रकारका मानवीय लक्षण विद्यमान नै रहन्छ। मनुष्य आफ्नो विकृतिमा कुनै पक्षको स्वाभाविक सीमा अतिक्रमण गरेर पनि मानवताको कुनै अर्को पक्षमा अल्झि नै रहेको हुन्छ। मलाई पनि थाहा थियो, ममा जीवनदायिनी शक्तिको स्रोत नै सुकिसकेको छ। म यस्तै धारणाको पछि लागेको थिएँ। यही विश्वास गर्न खोज्दा म एक प्रकारले आफ्नो मूल रूपलाई बिर्सेर कृत्रिम मनुष्य झैँ जङ्गलको किनारामा खर झैँ बरालिरहेको थिएँ। अकस्मात अनुराधाको त्यस मुस्कानले केही बेर आफ्नो वास्तविक अवस्था सोच्न मलाई बाध्य गरिदिइहाल्यो। म बाध्य भएँ। त्यसवखत तिनलाई कोठैमा छाडेर म हडबडाएर तल ओर्लेको थिएँ र एकछिन चौरमा चक्कर काटिरहेको थिएँ। मैले उनलाई कुनै उद्देश्यलाई घुम्नलाई निम्ताएको होइन, तर किन मेरो मुखबाट अन्जानैमा उनलाई निमन्त्रण गर्न पुगेँ यसले मलाई आश्चर्यान्वित गरिदिएको थियो कि मेरो मनमा उनको एकान्तमा सान्निध्य पाउने इच्छा गोप्य रूपमा विद्यमान थियो। त्यही मुस्कानको असर थिएन जसले मृत र सुप्त मेरो पौरुषलाई सजग गरिदिएको थियो। म यसरी सोचिरहेको थिएँ, यस प्रकारको मेरो नारीप्रतिको व्यवहार एक अभूतपूर्ण घटना थियो जसको आशा मैले मबाट स्वयं कहिले गरेको थिइनँ। मेरो दाइकी साली, भाउजीकी बहिनी शीला मेरो आफ्नो घरमा बराबर आइरहँदा म आफूमा यस्तो कुनै तडफडाहट र उद्वेग अनुभव गर्दिन थिएँ। बरु विकर्षणले म त्यसै छटपटाउँथेँ र सामान्यबाट त्यसै फर्किदिन्थेँ। मेरो आफ्नो घरमा मेरी आमा बाहेक मेरो स्नेहको वस्तुहरू कोही थिएन र त्यो स्थान दखल गर्न म कसैलाई सहाय दिँदैनथेँ। आमाको मृत्यु पश्चात झन् यो घृणा ममा बढी मात्रामा विकसित भएको थियो। कोही कसैको अनुहारसम्म हेर्दा ममा विरक्तिको भावना प्रबल हुन्थ्यो र मुन्टो बटारेर हिँड्थे। यसकै फलस्वरूप सायद हुन सक्छ म यतातिर आएँ र आज यसको अपेक्षा ममा जलन पैदा भइरहेछ अनुराधाको मुस्कानले।
गरीब की इच्छा पूरा न कर दो तुम तो गरीब न
सोच्दै घुमिरहेको थिएँ। लुरे केही बेर झुकेर मेरो पछि पछि उफ्री उफ्री चक्कर काटिरहेको थियो। बिरालो घरको छानाबाट उफ्रेर मेरो नजिक आएको थियो र लुरेसँग जिस्किन कोसिस गरिरहेको थियो। परिवारहरू काठको मचानमा बनाइएको गन्जकमा घुमिरहेका थिए। एक दुईवटा भुइँमा समेत आएर खेलिरहेका थिए। म विचलित थिएँ र बराबर घरको झ्यालतिर पनि हेर्थेँ जहाँ अनुराधा बसिरहेकी थिइन्। मलाई आफ्नो यो प्रतीक्षा एक अप्रासङ्गिक घटना जस्तो लागिरहेको थियो। म भाग्न चाहन्थेँ। त्यस्तै वखत अनुराधा तल ओर्लिन्। जंगलको किनारको शीतले भेट्टाउला भनेर कालो भुवादार ओभरकोट साडीमाथि लगाएकी थिइन् र छोटो कपाल पछाडि पिठोतिर फालेकी थिइन्। तिनको पातलो शरीर यस लिबासमा झन पातलो देखिन्थ्यो। उनी हेर्दै नहेरी एक्लै अगाडि बढेकी थिइन् र अलि पर पुगेर फर्कँदा रोकिएकी थिइन्। उनलाई अगाडि बढ्दै गरेको म हेरिरहेको थिएँ। लुरी अगाडि बढ्न खोज्दै मेरो अनुहार हेरेर पुच्छर हल्लाई रोकिएको थियो। उनले फर्कँदै भनिन्, आउनुहोस् न, किन नआउनु भएको? म तिनको अङ्ग प्रत्यङ्ग आकार प्रकारलाई निरीक्षण गरिरहेछ। टोलाएको टोलाए अगाडि बढ्दै थिएँ। लुरी उफ्रँदै अगाडि बढेर उनलाई भेट्टाउन पुग्यो। एक दुई आइमाईहरू माटाको घैला बोकेर झुप्रोतिर गइरहेका थिए। बस्तीका साना साना भुराहरू नौलो वेशभूषाकी आइमाईलाई देखेर छक्क मानेर हेरिरहेका थिए। दैलामा बाँधिएका बैलहरू दाना र भुसा खाइरहेका थिए र बाटैमा एक दुई गाडा ठड्याएर राखिएका थिए। गाउँका भुसिया कुकुरहरू भुक्न बेर मान्दैन थिए। रैतीहरू मलाई देख्ने बित्तिकै सलाम बजाउन आइपुग्दथे र पछ्याउन केही लाग्दा इसाराले नआउन हराउँथे। यहाँ बस्तीको पुछारमा एक नयाँ व्यक्ति काठमाडौँबाट सपरिवारै नयाँ जमिन किनेर यहाँ बस्न आएका थिए। उनले मलाई धेरै पटक उनको नयाँ धुरी खडा गरेको हेर्न खान निम्ति आएका थिए तर मैले आलटाल गर्दै आइरहेको थिएँ। त्यसवखत मलाई देख्ने बित्तिकै उनी दौडेर मतिर आए तर नयाँ अपरिचित आइमाईलाई देखेर मलाई उनले सोधे, यहाँ को हुनुहुन्छ? मैले परिचय गराउँदै भने, अनुराधा देवी। दुवैले नमस्कारको आदान प्रदान गरे तर अनुराधा नरोकिएर अगाडि बढ्दै गइन्। म पनि पछि हेर्न आउनेछु भन्ने बहाना गरेर त्यहाँबाट उम्के। अनुराधाको नजिकै पुग्ने बित्तिकै उनले सोधिन्, तपाईँले मेरो नाम कसरी थाहा पाउनुभयो? हरिले भनेको थियो। ए, बस्तीबाट हामी बाहिर निस्किसकेका थियौँ। रेलको लिकको किनारै किनारबाट हामी गएको सडकबाट हामी हिँडिरहेका थियौँ। गाडाले बराबर ल्याएको धुलोबाट बस्न रुमालले मुख छोपी अगाडि बढिरहेका थियौँ। लुरे खेतमा यताउति भट्कँदै हामीलाई पछ्याउँदै आइरहेको थियो। धेरै परसम्म पुगिसकेर उनले भनिन्, अब त म थाकेँ, केही बेर यहीँ एकान्तमा बसौँ त अनि फर्काउँला हुन्न? उनी आफको रुखको मुनि जमिन बाहिर निस्केको जरामा बसिन्। म पनि नजिकै बसेँ। टाढा एउटा फ्याउरोको बच्चा उफ्रेको देखेर लुरे लखेड्दै खेततिर दौड्यो। मेरो आँखाले पनि लुरे दौडेको दिशातिर केही बेरसम्म पछ्याइरह्यो। त्यो झाङहरू खेतका डिलहरू नाग्दै उफ्रिँदै बडो तेज रफ्तारले दौडिरहेको थियो। त्यसपछि रहरको घना झाङमा मेरो आँखा घर अल्झियो, त्यो बिलायो। यति हेरुन्जेलसम्म पनि अनुराधा नजिकै बसेकी छन् भन्ने भावना मेरो मानसपटको सूक्ष्माति सूक्ष्म भागमा सजग भइराखेको थियो। उनी पनि लुरेलाई केही बेर हेरिरहेर मौन थिइन्। सायद शून्य निर्जन वातावरणले या थकावटले गर्दा उनको मस्तिष्क र मानसिक जगत शून्यताले प्रच्छन्न थियो। माथि निलो आकाश र धमिलो घामको प्रकाश, रुखका छायाहरूको पूर्वीय लम्बाई, धुमिल सन्ध्या, जताततै अस्पष्टता छाइरहेको थियो। मेरो मन एक तमासले भित्रभित्रै उकुस मुकुसाइरहेको थियो। यस ढङ्गको मेरो दिनचर्या नै थिएन। एक विचित्र नारीसँग जसको सम्बन्धमा उनले बताएका केही मोटामोटी कुराहरू सिवाए अरू मलाई केही थाहा थिएन, या भनौँ जसको वास्तविक परिचय मलाई केही छँदै थिएन, साथमा यहाँ आएर बसिरहेछु। उनले अनायास हाँसेको अद्भुत मुस्कानले त्यसै व्यग्र भएको छु जसको केही अर्थ छैन, अर्थ पनि राख्दैन। म पहिले चाहिँ किन निश्चित थिइनँ? म किन अनावश्यक रूपले उनीसँग त्यहीँ गएर बसिरहेको थिएँ? कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनुभएको वाचन विजय मल्लको उपन्यास अनुराधाको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। हामी श्रुति सम्वेकमा विजय मल्लको उपन्यास अनुराधाको वाचन सुनिरहेका छौ। अब यसको बाँकी अंश वाचन हुन्छ। लुरे टाढाबाट सुस्ताएर फर्किसकेको थियो र बराबर पछाडि फर्की फर्की हेरिरहन्थ्यो। त्यसले फ्याउरोलाई भेट्टाउन सकेन, निराश भएर फर्किरहेछ। त्यसलाई यस अवस्थामा मैले धेरै पटक देखेको थिएँ। त्यसको भावभङ्गिमाको साङ्केतिक अर्थ म राम्ररी बुझ्दछु। जङ्गलमा पस्दा केही नमारेर फर्कँदा त्यसको शिर पनि नुहेको हुन्थ्यो र बाटोमा सानातिना चराचुरुङ्गीलाई भुक्दै लखेट्दै उडाउँथ्यो र आफ्नो नैराश्य र छटपटाहटलाई त्यसरी प्रदर्शित गर्थ्यो। नत्र अरू बेला उसको बुकाईमा उत्साह र स्फूर्ति अजीब ढङ्गले व्यक्त भइरहन्थ्यो, तर सोझै भुक्तै दौडाउँदै आइरहेछ। त्यसै बखत उनले बोलिन्, यस सुनसान भूमिमा बस्दाखेरि आफूलाई भुल्न सजिलो हुँदो रहेछ। अहिले म कहाँ छु मैले बिर्सेँ, तर भोलि काठमाडौँ पुग्दछु। त्यहाँ भयानक घटनाहरू मलाई कुरेर बसिरहेका होलान्। मेरो मनोदशा नै बेग्लै हुनेछ, अहिलेको मानिसमा हुन्न। फेरि त्यही तानातानी, चोट, प्रहार र अन्तमा बदला। म नमरुन्जेल यसको सिलसिला टुङ्गिँदैन। मानिसको जीवनको एक बुनौट बनेपछि त्यसबाट अलग्गिन कति गाह्रो। तपाईँलाई थाहा छ मानिसको बुनौट एक किसिमले किन बन्दछ, किन अर्को अर्को बनिरहँदैन? मेरो जवाफको प्रतीक्षामा उनी केही बेर अडिन्। म उनको प्रश्नलाई नबुझे चाहिँ अनुहार हेर्न थालेँ। तर यो प्रश्न मेरो पनि प्रश्न थियो। म किन यस्तै प्रकारको मानिस गढिँदै गइरहेछु? मेरा अरू विभिन्न साथीहरू चाहिँ प्रोफेसर, सेक्रेटरी या व्यापारी या अरू कुनै पेसामा किन लाग्न सकिन? यसै जङ्गल किनारको जमिनदारी सम्हाल्ने बहानामा निष्प्राण मनुष्य चाहिँ किन जीवन व्यतीत गरिरहेछु? म खेतमा निरन्तर एकै प्रकारका बाली उम्रे चाहिँ उम्रिरहन्छु, झर्दछु, मर्छु र एक दिन नामेट भएर जान्छु। म यही हुँ। अकस्मात बोलिन्, तपाईँलाई थाहा होइन, म एकचोटि राम्ररी नै बौलाइसकेकी स्वास्नी मानिस हुँ। वर्षौ दिन बौलाइसकेर निको भएकी थिएँ। त्यसपछि मैले आँखा देख्न छाडेकी थिएँ। पत्यार लागेन तपाईँलाई? गम्भीर मुद्रामा उनी भन्दै गइन्, म बौलाएकी रहेछु। मलाई हिन्दुस्तानका विभिन्न अस्पतालहरूमा लगेका रहेछन्। आखिर राँचीमा एक दिन राखेर ल्याएका रहेछन्। म स्वतः नै ठिक भएर आउनेछु भन्ने जवाफ दिएका रहेछन्। मेरो मानसिकतामा कुनै आघात परेको छ, त्यसबाट सुरक्षित राखियो भने म फेरि दुरुस्त हुनेछु भन्ने सल्लाह दिएका रहेछन्। तर भाग्यवश भनौँ या अभाग्यवश म ठिक पनि भएँ। तर के म ठिक भएँ? म बौलाए कि बौलाए भएँ, के म निश्चिन्त हुने थिइनँ? यही एउटा कुराले अहिलेसम्म मलाई रन्थन आउँछ। यसरी ठिक भएर मैले के पाएँ? मेरो चेतनाले मलाई फेरि किन पीडा पुऱ्यायो, किन कष्ट दियो? पागलपन नै के दुःखबाट मुक्ति थिएन? बदला लिने चाह ममा किन जीवन्त रहिरह्यो? अहिले म बाँचेकी, स्वस्थ शरीर भएकी आइमाई हुँ। मबाट सब प्राणीहरू अरूबाट चाहिँ आशा राख्दछन्। त्यस्तै बनौँ जस्तो अरूहरू छन्। म त्यस्तै किन बन्न सक्दिनँ? मेरो कथा किन अर्कै रूपको जन्म लियो जसमा बदला बदला सिवाय अरू केही छैन? जो भएँ त्यसैमा किन सन्तोष पनि लिन सक्दिनँ? म जस्ता अरबौँ मानिसहरू छन्। मेरो अस्तित्वको मात्र के महत्व? तर मेरै लागि महत्व मेरै अस्तित्व होइन र? लुरी अघि नै आएर निराश्यसूचक ढङ्गमा भुइँमा लडीबुडी खेल्दै फ्याउरो भागेको दिशातिर हेरी एक दुईचोटि भुकेको थियो र अहिले शान्त भइसकेको छ। त्यसमा आफ्नो हारको सम्झना क्रमशः मेटिँदै गइसकेको थियो होला। त्यसको मनलाई उत्साहित गर्नको लागि मैले एक दुई माटोको डल्ला परसम्म उत्याइदिएको थिएँ। त्यो बोकेर ल्याउँदै उफ्रदै उत्साहित भइसकेको थियो। सुगाका बथानहरू खेत र जंगलबाट आकाशले ढाकिने गरी उड्दै आइरहेका थिए। हरेक बथान अब टाउको माथि आइपुग्थ्यो, लुरी उफ्रेर भुक्थ्यो, फेरि शान्त हुन्थ्यो। म अनुराधाका प्रश्नावलीहरूलाई सुन्दै गइरहेको थिएँ। उनलाई मेरो उत्तरको जरुरत जस्तो पनि थिएन। आफ्नै मनोगत भावनामा भएर, आफ्नै जीवनका दृश्यहरू र घटनाहरूमा अल्झिएर, स्वरको उतार चढाव र आवेगसहित तिनी बोल्दै गइरहेकी थिइन्। म उनका कुराहरू सुनेर कुनै अर्थमा पनि आश्चर्यचकित भएको थिएन। उनको भनाइको लक्षणले मलाई कुनै कथाको कल्पना गर्न विवश गराइएको थिएन र जसले गर्दा म आफू अनासक्त रहन सक्दथे। यस्तो कथा जसमा प्रतिशोधको भावनाको प्राधान्य रहोस् र आइमाई बौलाएकी होस्, त्यस कथानकको बनावट जुन रूपबाट पनि हुनु सम्भव थियो, प्रेमको त्रिकोणात्मक रूपरेखा या यस्तै कुनै जो बजारू फिल्म र कथा उपन्यासमा पर्याप्त रूपले प्रदर्शित भइसकेको थियो। नायकले आत्महत्या गर्दछ, नायिका हाम फालेर मर्दछे, विवाह विच्छेद हुन्छ या पारिवारिक कलहले कसैको जीवन बर्बाद हुन्छ, सामाजिक नैतिक र अनैतिकताको सङ्घर्ष, गुण दोषको संग्राम, घात प्रतिघात आदि। तर उनले उठ्दै भने, अब फर्कौँ, धेरै बेर भयो आएको, मेरा यी सब कुराहरू पागलपनको प्रलाप मात्र सम्झनुहोला, केही अर्थ छैन। छ त, मैले उठ्दै भने, अर्थ जहाँ पनि छ, तपाईँको सम्पूर्ण जीवनको निचोड, त्यसको केही अर्थ मलाई नभए पनि या अरूलाई नभए पनि तपाईँलाई त छ कि। उनले मेरो उत्तर सुनेर यस प्रकारसँग हाँसिन् कि त्यही हाँसो, त्यही मुस्कान जुन उनको अनुहारको देब्री भागमा आँखादेखि गालासम्म सुरु हुन्छ र ओठ फरफराउँछ, यस्तो मुस्कान जसको आकर्षणले मानिस मोहित नभइरहन सक्दैन। म विचलित भएर छटपट आएँ। के यो रहस्यात्मक विचित्र मुस्कानको केही साङ्केतिक अर्थ छ? मैले लुरेलाई थपथपाएर सुमसुमाएँ, खालि आफ्नै मनको उद्वेगलाई सम्हाल्न। तिनी अगाडि बढिसकेकी थिइन्। मैले पछिल्तिरबाट घोरिएर हेरेँ। तिनको पातलो शरीर र घुङ्गुरिएको कपाल सन्ध्या समयको डुब्न लागेको घामको दमिलो प्रकाशमा अत्यन्त छरितो र मनमोहक देखिन्थ्यो। त्यो रहस्यमय मुस्कान। लुरे उफ्री उफ्री दौडँदै अघि अघि गइरहेको थियो, हामी पछि पछि। त्यस रात ओछ्यानमा पल्टँदा अनुराधाका कुराहरू केही बेर सम्झे। एक बौलाई भइसकेकी नारी जसको जीवनमा निस्सन्देह कुनै भयानक घटना घटेका होलान्, जसले गर्दा उनको मनमा चयन छैन, शान्ति छैन, जसलाई बदलिने भावनाले मात्र लखेटिरहेको छ र यसरी जर्जरित भइसकेकी छ। भित्र धमिरोले खाएको एउटा रुख जो भयानक होरी र तुफानमा ढल्न पनि सक्दैन र चिल्ला पातहरू जसमा टुसाउन पनि सक्दैन, बाँचेको मात्र छ भन्ने भ्रम फैलाएर यो अडिरहेको हुन्छ। तर त्यो ठुटो नाङ्गो रुखको अस्तित्व जंगललाई जंगल कहलाउन आवश्यक छ। झार, झिझा, खर, बुट्टा बुट्टी, ठूला ठूला वृक्ष, सबको जरुरत छ जंगल। मेरो मानसपटमा उनको रहस्यमय मुस्कान बिउजेर देखा पर्छ। म टकटकाएर फाल्दछु, तर झन् तीव्रताले उनको बायाँ आँखा र बायाँ गालामा फुटेको मुस्कान याद आउँछ। उनको सम्पूर्ण आकर्षक सौन्दर्य माधुर्य र त्यही मुस्कानमा अभिव्यक्त भइरहे चाहिँ मलाई लाग्दछ। म किन यसरी छटपटिएँ, व्यग्र भएँ? त्यस मुस्कानमा कुन शक्ति छ जसले मेरो मरुभूमि जस्तो उजाड निष्प्राण मनमा आकाङ्क्षा र अभिलाषाहरू जगाइदियो? के म वास्तवमा मरिसकेको थिइनँ जसलाई यस्तो एक अपरिचित अस्वस्थ नारीको उद्देश्यहीन मुस्कानले सजग गराइदियो? सायद शुष्क मात्र भइरहेको मेरो यौवनावस्थामा, सायद गतिहीनताले निष्क्रिय तुलाइरहेको मेरो मानसपटमा कुनै आवेगको निमित्त कुनै संवेदनशीलता उलाएको थिएन। त्यसैले निष्कपट निरुद्देश्य त्यस मुस्कानले हलचल मचाइदियो, म प्रभावित भएँ। बिहानको ट्रेनबाट उनी काठमाडौँ रवाना हुन्छन्। यत्तिकै याद मलाई रहन्छ कि उनको मुस्कान अति भयानक थियो, अति मोहक थियो। सायद त्यस मुस्कानमा यति सामर्थ्य थियो कि जुनसुकै मुरझाएको दिलमा केही बेरको लागि आत्मसमर्पणको भावना जगाइदिन सक्दछ यत्तिकै। नारीप्रति मेरो जुन विमुखता छ भन्ने धारणा थियो बाहना मात्र रहेछ भन्ने यसबाट मैले प्रमाण पाउन सकेँ। सायद निर्भीक भएर सरलतापूर्वक सन्तुलित जीवन निर्वाह गर्न सकेकी भए ममा यति सामर्थ्य त रहेछ कि म यस्ता भावहरूको खातिर निष्प्राण भइसकेकी रहनेछु। एउटी अस्वस्थ पागलपनमा पुगिसकेकी नारीबाट यही उद्बोधन मैले पाएँ। बराबर म उनको अनुहारको बायाँपट्टि भागमा खिलेको मुस्कानलाई सम्झन्थेँ। म निदाय छु बिहानी पख अरिले उठाएको आवाजले बिउँछे। ट्रेन आउने बेला भकाजी उठ्नुहोस्। एकछिन त्यसै आलस्यमा पल्टिरहे अनि अकस्मात सम्झे अनुराधा अहिले ट्रेनबाट जान्छिन्। त्यही मुस्कानको याद आयो। झटपट उठेर अनुराधा सुतेको कोठातिर लम्के। अनुराधा सुति नै रहेकी थिइन्। हरिले उठाउन अघि बढ्दा त्यसलाई अन्जानैमा छेक्न पुगे। मैले सुस्तरी बोले, पख बिरामीलाई त्यसै उठाउनु हुँदैन। मैले साँच्ची त्यस वखत उनलाई नपठाउन बाहना मात्र त गरेको थिइनँ। आजसम्म म त्यसलाई सोच्दैछु, सम्भव छ थियो अवचेतन मनको गहिराईमा त्यो छिप्पिएको थियो या त्यस मुस्कानको ममाथि परेको प्रभाव थियो जसले मलाई त्यस्तो चाह राख्न बाध्य गरेको थियो। हरिले पनि सुस्तरी बोल्यो, के गर्ने त, ट्रेन आउने बेला भयो। हातको इसाराले उसलाई रोक्दै बाहिर निस्कन आँट्दै थिएँ। अनुराधा पल्टेर नै बोलेकी सुने, कोमलजी ट्रेन आइपुग्ने बेला भयो। मैले फर्केर उत्तर दिएँ, बेला भयो। अनि उनले उस्तै पल्टेर भनिन्, त्यसो भए हरिदाईलाई भन्नुहोस् मेरो सुटकेसमा सबै सामान थन्काइदिनलाई अनि बेडिङ बाँधुला, टाइम छ होइन। मेरो मुखबाट बिस्तारै निस्कियो अनुराधा। आफ्नो स्वरमा रहेको कम्पनलाई सुनेर म आफै चकित भएँ। मैले वाक्य टुङ्ग्याउन सकिनँ। हरि अगाडि सरेर बाकसमा सबै कुरा थन्काउँदै थियो र भन्दै थियो, टाइम धेरै छैन अनुराधा नानी, कोट पनि यसमै थन्क्याउँ। म बाहिर निस्केँ। हिजो बिहान यसै समयमा म स्टेसनतिर गएको थिएँ। लुरी मलाई पछ्याएर आइरहेको थियो। केही समयपछि ट्रेन स्टेसनमा आइपुग्यो र अनुराधालाई मूर्छित अवस्थामा छाडेर हिँड्यो। यस 24 घन्टाभित्र ममा जति परिवर्तन भएको थियो त्यो देखेर म आफै चकित भएँ। कोही अत्यन्त निकटको बन्धु जान लागे चाहिँ ममा प्रतिक्षण तडफडाहट पैदा भइरहेको थियो। तर आफ्नो यस भावनालाई मैले हाँसेर दबाउन खोजेँ। तिनको त्यही मुस्कानले मलाई स्पर्श गरेको थियो वा अरू केही होइन। म उस्तै छु, उनी जान्छिन्, म उस्तै रहन्छु। कहिलेकाहीँ रुखको हाँगामा बसेर कोइलीहरू सुरिलो कण्ठले गाउन थाल्दछन्। चरा उडिसक्छ, रुख उही ढङ्गले धुवाँ पिएर घाममा उभिरहन्छ या वर्षामा नुहाइरहन्छ। रुख आखिर रुखै हो, म रुख हुँ। भित्र कोठाबाट बाकस बन्द गरेको, गुन्टा बोकेर होल्डर कसेको, हरिले बीचबीचमा बोलेको आवाज आइरहेको थियो। म भर्याङडिरको झ्यालबाट स्टेसनको रातो घर ठूलो वृक्षलाई अपलक हेरिरहेको थिएँ। किसानहरूको ओहोर दोहोर, बैलहरू टाढा, पक्की घरको कौसीमा एक दुई व्यक्तिहरू हिँडिरहेका, दत्यौन गरिरहेका देखिए। पिछरी अनुराधा जान लागेकी छन्। उनको हिजोको भनाइअनुसार फेरि दुःखमय जीवन व्यतीत गर्न, के उनी बौलाएकी साँचो होला। म सोच्दै थिएँ, हरि मलाई बोलाउन आइपुग्यो। उसले भन्यो, तपाईँ भित्र पाल्नुहोस् रे। मैले सोधेँ, किन कुन्नी आउनुहोस् रे, म कुल्ली बोलाउन जान्छु, अबेर भइसक्यो। हरि यति भनेर तुरन्तै दौडिहाल्यो। म भित्र पसेँ। अनुराधा कसिएको होल्डरमाथि दुवै हत्केलाले निधार समातेर घुँडामा कुइना टेकेर बसिरहेकी थिइन्। कपाल त्यसै छाडेकी थिइन्, अनुहारसम्म छोपिन्थ्यो। म हेरिरहेँ। उनले उस्तै छाँटले बसी बिस्तारै बनिन्। मलाई अझै ठिक जस्तो छैन, मगज कसो कसो भाउन्न होला जस्तो भइरहेछ। भोलि हवाईजहाज कति बजी उठ्छ? मैले आफ्नो स्वरलाई अति नियन्त्रण गर्दै स्वाभाविक रूपले चेष्टा गरेँ। 9:30 बजे बिहान। छाँटले केही बेरसम्म बसेर त्यसपछि बिस्तारै बोलिन्, जसलाई मैले बुझ्न सकिनँ। त्यसैले सोधेँ, के भन्नुभएको? हेर्नुहोस्, मेरो ब्यागमा रुपियाँ होला, प्लेनको टिकट बुक गरिदिनुहोस्। यति भनेर उनले मतिर पुलुक्क हेरिन् र उही छाँटले बसि नै रहिन्। उनको बसाइको असजिलोपनाले मलाई केही बेरसम्म पछ्याइरह्यो र होल्डर खोलेर सुत्नुहोस् भन्ने इच्छाले मेरो मनमा उकुस मुकुस भइरह्यो। तर मैले केही बोलिनँ, न रुपियाँ झिक्न नै अघि सरेँ। त्यसैले उनले मतिर हेरेर त्यही हाँसो हाँसिन्, त्यही मुस्कान र बिस्तारै बोलिन्, रुपियाँ झिक्न असजिलो लाग्यो होला तपाईँ। यस्तो ढङ्गले हरेक परदेशीमाथि दया गर्न लाग्नुभयो भने तपाईँले अप्ठ्यारो लागे म आफै झिकिदिन्छु। उनी उठिन्, प्लास्टिकको झोलाबाट साँचोको झुप्पा झिकेर सुटकेस खोलिन्, मनी ब्यागबाट नोट झिकेर मलाई दिइन्। मैले नोट लिएँ र नोटलाई हेरिरहेँ। मैले नोट लिन्न पनि भन्न सकिनँ। यस प्रकारका कुराले कहीँ म भित्रको वास्तविकता प्रकट भइदेला भन्ने मलाई त्रास थियो। मैले फेरि उनको अनुहारमा दृष्टिपात गरेँ, तर त्यो मुस्कान उनको अनुहारमा थिएन। एक व्यापक उदासीले छोपे झैँ उनको अनुहार म्लान भइसकेको थियो। अनुहारमा त्यही मुस्कान हेरी लालसा पैदा भइरहेको थियो। त्यसैले त्यहाँबाट हट्ने उद्देश्यले हतपताएर बोले, म अहिले गएर टिकट बुकिङ गराइराखौँला हुन्न, तपाईँ पल्टनुहोस्। त्यसै वखत कुल्ली लिएर हरी आइपुग्यो, हडबडाएर कराउन थाल्यो, रेल आइपुग्ने बेला भयो, टाइम छैन, ठिलो भइसक्यो, लौ नानी उठ्नुहोस् र उठा बाकस, त्यो गुन्टा हो झोलामा आफै हातमा लिउँला, माल त केही छुटेको छैन अनुराधा नानी, लौ हिँड्नुहोस्। कुल्ली गुन्टा उठाउन आँट्दै थियो, अनुराधाले बिस्तारै भनिन्, हरिदाई त्यो गुन्टालाई हिजो जस्तो फुकाएर बिछ्याउन लाउनुहोस् त, मेरो शरीर ठिक भएन, फेरि भाउन्न होला जस्तो छ, तपाईँ प्लेनको टिकट बुक गराउनुहोस्, म त एकछिन फेरि पल्टन्छु। हरि र कुल्ली चिल्लिए, तैपनि हरिले हतारिएर नै गुन्टा फुकाएर कुल्लीलाई खाटमा बिछ्याउन लगायो र आफू त्यसै गराउन थाल्यो, पल्टनुहोस् त अनुराधा नानी पल्टनुहोस्, म पिउने दुध लिएर आउँछु। म विचार गर्दै थिएँ आज जाने होला र भनेर, नभन्दै त्यस्तै भयो। ल भिड के हेरिरहेको, तेरो पैसा तलै दिउँला। हरि र कुल्ली दुवैजना बाहिर निस्के, म पनि ओर्लेँ। आज उनी अकस्मात गइनन्। त्यस दिन उनको शारीरिक अस्वस्थता वास्तवमा नै बढेको थियो, झन्डै झन्डै हिजो जस्तै मूर्छा पर्न लागेकी थिइन्। यसको सूचना हरिले मलाई बराबर दिन आएको थियो। खालि दुध पिइन्, कोर्यामिन, ब्रोमो, भ्याराइन, अरू केही औषधिहरू खाइन् र दिनभरि पल्टिने रहिन्। हरि त्यस कोठामा नर्स जस्तो बिहानदेखि साँझसम्म कुरुवा बसिने रह्यो। कहिले तातो पानी तताउँथ्यो, कहिले औषधि खुवाउँथ्यो, कहिले ओढ्ने ओढाउँथ्यो र यस्तै रीति त्यो सेवा सुश्रुवा गरि नै रहेको थियो। र म कहाँ बराबर बिस्तारै भन्न आइपुग्थ्यो, आज अनुराधा नानी नगएकै बेस भयो, हिजो जस्तो नत्र ट्रेनैमा मूर्छा पर्नुहुन्थ्यो, अनि कसले हेरचाह गर्नुथ्यो होला, लो भन्नुहोस्। कहिले उत्साहपूर्वक भन्न आउँथ्यो, अनुराधा नानी कस्तो असल स्वभाव किन्नुहुँदो रहेछ, कस्तो बेस, कसरी यस्तो रोगले भेट्टाएछ। उहाँले हेर्नुहोस् मलाई पनि सँगै काठमाडौँ हिँड भन्नुभयो। मैले भने काजी जानु नभइकन कसरी जानु, उहाँले भन्नुभयो म भनिदिउँला। मैले भने हामी एक दिन त आइहाल्छौँ नि, अनि हाँस्नुभयो, भन्नुभयो काजीको यस्तो माया लाग्छ। मैले भने मैले नै हुर्काएको भन्ने पनि हुन्छ, किन नलाग्नु, कस्तो राम्रो स्वभाव कि अनुराधा नानी। हरि काठमाडौँ जान चाहन्छ, छटपटाइरहेको छ, तर मलाई छाडेर त्यो जान सक्दैन। म उसको मानसिकतालाई आफ्नो चाहिँ छर्लङ्ग देख्थेँ र उसको साङ्केतिक अर्थलाई बुझ्थेँ। फेरि केही बेरपछि त्यो आएर भन्थ्यो, अहिले त सोध्नु भएको छ, रोग के रहेछ, डाक्टरले जचाउनु पाए पो हुन्थ्यो, उहाँ भोलि जान सक्नुहोला। भोलि किन नसक्नु, प्लेनबाट 18 मिनटको बाटो त हो नि, त्यो भन्थ्यो। हो त्यसो त 18 मिनटको बाटो, काठमाडौँ 18 मिनटको बाटो। हरिलाई र मलाई हामी दुबईलाई 18 मिनटले एकैचोटि स्तम्भित गरिदिएको थियो। यसैले हामी दुबईले आपसमा मुखामुख गऱ्यौँ। हरिले बुझ्यो र त्यो क्षुब्ध भएर बोल्यो, कस्तो शम्भुकारिन्दो रहेछ, डाक्टर बोलाउन गएपछि खबरसम्म त ल्याउनुपर्छ। तर डाक्टर बिरगन्ज गाउँतिर गएको रहेछ, शम्भुले बिहानै मलाई खबर गरेको थियो, चाहियो भने खबर पठाउनु, भोलिको ट्रेनबाट डाक्टर आउनेछ भनी उसले मलाई सुनाएको थियो। हरिलाई त्यही सुनाइदिए, त्यो सलज्ज त्यहाँबाट गएको थियो। म दिनभरि यताउति ओहोरदोहोर गरिरहेको थिएँ। उनको कोठामा एक दुईपल्ट बसेको थिएँ, तिनी निधाएकी थिइन्, नजिकै गरेर हेरेको थिएँ। म्लान अनुहारमा फगत एक दुई मसिना रेखाहरू परेका थिए, शान्त र सुस्थिर थिइन्। मैले अन्जानमै तिनलाई केही बेर हेरिरहेको थिएँ र मनमा उठेको उद्वेगलाई छिपाउन त्यहाँबाट भागेको थिएँ। म एक्लै रलिँदै स्टेसनतिर पुगेको थिएँ, मेरो आँखामा उनको निद्रित चेहरा आइरहेको थियो। बसन्तियाको पसलमा चिया पिएँ र स्टेसन मास्टर रामबाबुले उनको विषयमा सोधपुछ गर्दा उस्तै छ भनेर जवाफ दिएको थिएँ। मेरो मानसिकतामा एक अनौठो छटपटी र हाहाकार मचिरहेको थियो। म निर्जन एकान्त चाहन्थे। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ विजय मल्लको उपन्यास अनुराधाको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ। अर्को साता अनुराधाको चौथो श्रृङ्खला लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्रि।